صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. قال النبي صلى الله عليه وسلم: أطعم الجائع وعود المريض وفك العاني. الحمد لله قال النبي صلى الله عليه وسلم. إن شاء الله العزيز هم جو كتاب اب شروع کر رہے ہیں. صحیح بخاری کا ایک باب ہے کتاب الأطعمة. امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں کہ بسم اللہ الرحمن الرحیم کتاب الأطعمة باب قول اللہ تعالی کلوا من طیبات ما رزقناکم قوله تعالی کلوا من طیبات ما کسبتم وقوله تعالی کلوا من الطیبات وعملوا صالحا. یہاں سے امام بخاری رحمۃ اللہ علیہ کھانے سے متعلق جو احادیث مبارکہ ہیں ان کو ذکر کر رہے ہیں. سب سے پہلے کتاب الایمان، کتاب الوحی، اس کے بعد کتاب الایمان، اس کے بعد صلاۃ، زکوٰۃ، وضو، طہارت، نکاح، یہ ابواب امام بخاری رحمۃ اللہ علیہ نے اس کتاب میں قائم کیے. کتاب النکاح کے بعد کتاب النفقات، کتاب النفقات کے بعد کتاب الاطعمہ. نفقات میں خرچ کرنے سے متعلق خاص طور پر جو ذمہ داریاں شوہر پر، مرد پر عائد ہوتی ہیں ان کا بیان ہوتا ہے. وہ مسائل اگر ہم شروع کریں تو بڑے مسائل جو ہے نا یہاں کے حضرات کے لیے ہو جائیں گے کہ بیوی کی ذمہ داریاں شوہر پر کیا ہوتی ہیں، کیا چیزیں واجب ہیں، کیا چیزیں واجب نہیں ہیں. اسی سے متعلق، کھانے پینے سے متعلق جو ارشادات ہیں حضور پاک صلی اللہ علیہ وسلم کے، ان کو ذکر کیا جا رہا ہے. اس کے لیے باب قائم کیا ہے کتاب الاطعمہ، کھانوں کا، کھانوں کی یہ کتاب ہے. طعام کی جمع آتی ہے اطعمہ، جو چیزیں کھائی جاتی ہیں ان کو طعام کہا جاتا ہے. امام بخاری رحمۃ اللہ علیہ کا طرز یہ ہوتا ہے کہ جب بھی کوئی عنوان قائم کرتے ہیں تو اس کی دلیل کے طور پر کسی حدیث مبارکہ سے استدلال کرتے ہیں یا آیات مبارکہ اس سے متعلق ذکر کرتے ہیں. تو اس عنوان کو قائم کرنے کے بعد تین آیات مبارکہ امام بخاری رحمۃ اللہ علیہ نے ذکر کیے ہیں. ایک ہے کلوا من طیبات ما کسبتم، سورہ بقرہ کی یہ آیت ہے. دوسری آیت ہے کلوا من طیبات وعملوا صالحا، سورہ مؤمنون کی یہ آیت ہے. ایک اور آیت ہے کلوا من طیبات ما رزقناکم، سورہ بقرہ کی، جس میں اللہ تبارک و تعالیٰ نے کھانے سے متعلق ایک بنیادی اصول ذکر فرمایا. تو اس سے پہلے یہاں یہ ذہن میں رکھیں کہ کھانے سے متعلق جو ابواب امام بخاری نے قائم فرمائے ہیں تقریباً 57 یعنی 57 ابواب ہیں، اور اس میں جو احادیث مبارکہ ذکر فرمائے ہیں وہ تقریباً 112 احادیث ہیں، جو انشاءاللہ العزیز وقتاً فوقتاً ہم اس باب میں پڑھیں گے. تو جن آیات مبارکہ سے امام بخاری رحمۃ اللہ علیہ نے یہاں پر استدلال کیا ہے، ایک آیت ہے جس کے بارے میں حق تعالی شانہ فرماتے ہیں کلوا من طیبات ما رزقناکم، کھاؤ وہ پاکیزہ چیزیں جو ہم نے تم کو دی ہیں. دوسری آیت میں فرمایا کہ انفقوا من طیبات ما کسبتم، کہ خرچ کرو وہ پاکیزہ چیزیں جو ہم نے تم کو دی ہیں، جو تم نے کمائی ہیں. تیسری آیت میں فرمایا کلوا من الطیبات وعملوا صالحا، کہ پاکیزہ چیزیں کھاؤ اور نیک اعمال کیا کرو. قرآن پاک کا یہ ایک بنیادی اصول ہے جو انسان کے اوپر عائد ہوتا ہے اور آدمی کے ذمے میں ضروری ہے کہ کھانے پینے کی چیزوں میں پاکیزہ چیزوں کا اہتمام کرے، جس کے لیے الحمدللہ ہمارے ادارے میں ایک حلال سرٹیفیکیشن کا جو شعبہ قائم کیا گیا وہ اسی پس منظر میں ہے. امت مسلمہ پر ایک بہت بڑی ذمہ داری ہے کہ حلال کھانے کا اہتمام ہو. قرآن مجید میں اللہ تبارک و تعالیٰ نے متعدد مقامات پر اس کو ذکر فرمایا، بلکہ یہ حکم ایسا ہے کہ جس کے بارے میں انبیاء اکرام کو اللہ تبارک و تعالیٰ نے مخاطب بنایا اور فرمایا کہ یا ایها الرسل کلوا من الطیبات، اے انبیاء کی جماعتوں پاکیزہ چیزیں کھاؤ. نبیوں کا خطاب معمولی نہیں ہے، اس سے اس خطاب کی اور اس حکم کی اہمیت کا اندازہ ہوتا ہے کہ جب نبیوں کو یہ حکم دیا گیا تو امتوں کے لیے کتنا زیادہ اہمیت والا یہ حکم ہے. تو حرام چیزوں سے بچنا اور پاکیزہ چیزوں کے کھانے کا اہتمام کرنا اسلام کے احکام میں سے ایک بہت ہی اہم حکم ہے، بلکہ اسلامی فرائض میں سے ایک فریضہ اس کو قرار دیا گیا. کسب الحلال فریضۃ بعد الفریضہ، کہ حلال کمائی کا کرنا فرائض میں سے ایک فریضہ ہے اور جس کے اثرات خود انسانی زندگی پر مرتب ہوتے ہیں، انسان کے عقائد پر مرتب ہوتے ہیں، انسان کے اخلاق پر متاثر ہو، یہ چیزیں اثر انداز کرتی ہیں. وجہ اصل میں اس کی یہ ہے کہ حق تعالیٰ شانہ جو ہے وہ پاکی کو پسند فرماتے ہیں. اس لیے انسانی اسلامی نظام کو اگر آپ دیکھیں گے تو ایک اسلامی نظام وہ پاکیزگی کا ملتا ہے ہم کو. اللہ تبارک و تعالیٰ ہر چیز میں پاکیزگی کو پسند فرماتے ہیں. عقائد کے اعتبار سے پاکیزگی مطلوب ہے، اخلاق کے اعتبار سے پاکیزگی مطلوب ہے، ظاہری پاکیزگی مطلوب ہے، باطنی پاکیزگی مطلوب ہے، دلوں کی پاکیزگی مطلوب ہے، جسم کی پاکیزگی مطلوب ہے. اور یہ کانسیپٹ، یہ تصور جو ہے یہ غیروں میں نہیں پایا جاتا، پاکیزگی کا جو تصور ہے. اچھا، یہ حکم شریعت کا اپنے اندر بہت سی چیزیں لیے ہوئے، صرف یہ ایک حکم نہیں ہے، اس کے اندر کئی چیزیں آتی ہیں. پھر ہم تو صرف پاکیزگی کا مطلب یہ سمجھتے ہیں کہ بھئی کوئی گندگی، یعنی گندگی ہو، نجس چیز ہو، اس سے پاکیزہ ہو جانا. پاکیزگی کا مطلب صرف یہ نہیں ہے، پاکیزہ چیزوں کے کھانے کا مطلب صرف یہ نہیں ہے کہ انسان جو چیز پاکیزہ ہو وہی کھائے. بنیادی طور پر اس میں دو چیزیں ہم کو سمجھنے کی، ایک تو یہ ہے کہ فی نفسی ہی وہ چیز حلال ہو جو ہم کھا رہے ہوں، اور دوسرے یہ ہے کہ جس طریقے سے ہم اس کو حاصل کر رہے ہیں وہ طریقہ بھی حلال ہو. ہر پاک چیز پاکیزہ نہیں ہو جاتی، ہر حلال چیز پاکیزہ نہیں ہو جاتی. جیسے مثال کے طور پر جانور کو ہم ذبح کر کے کھاتے ہیں، وہ تو ٹھیک ہے، شرعی طریقے پر ہم نے ذبح کر لیا، بسم اللہ پڑھ کر ہم نے کھا لیا، مسلمان نے اس کو ذبح کر دیا. اور ایک یہ ہے کہ کسی آدمی کے جانور کو چوری کر کے کھائیں، ذبح کیا ہوا اس کا ہے، لیکن ہمارے پاس کس طریقے سے آیا ہے، یہ ہے مسئلہ. تو حلال کھانے میں یہ دونوں چیزیں شامل ہیں، ایک تو یہ ہے کہ جانور بھی فی نفسی یہ حلال ہو، اس کے کھانے کا اہتمام ہونا چاہیے، اور دوسرا یہ ہے کہ حلال طریقے سے ہم کو حاصل ہو جائے. اگر حلال طریقے سے نہیں آ رہا ہے تو وہ پھر ہمارے لیے حلال نہیں ہوگا، حرام ہو جائے گا. پھر چوری کر کے کھا لیں وہ حلال نہیں ہے، غصب کر کے کھا لیں وہ حلال نہیں ہے، دوسرے کی خوش دلی کے بغیر کھا لیں وہ حلال نہیں ہے. عام طور پر علماء کے یہ ایک بہت بڑا، دوسروں کی خوش دلی کے بغیر کسی چیز کو استعمال کر لینا یہ بھی شرعاً جائز نہیں. نکاح میں کھانے کی جو ممانعات ہے یا عام طور پر علماء اکرام منع فرماتے ہیں، تو اس کا ریزن اصل میں یہ ہے. لوگ پوچھتے ہیں کہ بھائی نکاح میں کھانا کھانا کیوں منع ہے، کھانا حلال ہے سب حلال ہے پھر منع کیوں ہے؟ اس کا ریزن یہ ہے کہ بھائی لڑکی والوں پر، لڑکے والوں کی طرف سے دباؤ ہوتا ہے کہ بھائی ہم کو کھانا اچھا دیا جائے ایک شادی میں، تو نہ چاہتے ہوئے بھی ہمارے، شاید یہاں پر یہ تصور نہ ہو لیکن ہندوستان میں، پاکستان میں، ہمارے ایشیائی ممالک کے اندر اگر آپ دیکھیں گے تو لڑکی والے تو بہت مجبور ہوتے ہیں، غریب خاندان کے ہوتے ہیں، پسماندہ طبقے سے، سلم طبقے سے تعلق رکھنے والے ہوتے ہیں، مجبوری میں کہ بھائی نکاح کرنا ہے، لڑکی کو رخصت کرنا ہے، نہ چاہتے ہوئے بہترین قرضے لے کر کھانے کا اہتمام کرتے ہیں. اب یہ نہ چاہتے ہوئے اپنی بیٹی کو رخصت کرنے کے لیے یہ جو اہتمام ہو رہا ہے، علماء اکرام کہتے ہیں کہ بھائی ان کی خوش دلی شامل نہیں ہے، یہ جائز نہیں ہے. اس کے بارے میں آپ صلی اللہ علیہ وسلم نے صراحتاً اشارہ فرمایا، لا یحل مال امرئ مسلم الا بطیب نفسہ، کسی مسلمان کا مال ہمارے لیے حلال نہیں ہے مگر اس کی خوش دلی کے ساتھ. دوستانوں میں بھی ایسا بہت سے دفعہ ہو جاتا ہے کہ بھائی کسی کی پارٹی کے لیے جو ہے نا ہم نے زور زبردستی کر دی، نہ چاہتے ہوئے بھی آدمی نے زبردستی جو ہے نا پارٹی کر دی، کھانی ابھی اس کے نام پہ پھاڑ دی. ایسا ہو جاتا ہے بہت دفعہ، اسکول میں بچے جو ہے نا دوسروں کے ٹفن کھا جاتے ہیں، اچاریں رکھی ہوئی ہوتی ہیں ہاسٹلس کے اندر جو ہے نا وہ کھا لیتے ہیں، بچہ دیکھا پریشان کہ بھائی میری چیز غائب ہو گئی. اگر اس کی خوش دلی شامل نہیں ہے تو پھر وہ کھانا ہمارے لیے جائز نہیں ہے، حرام ہے پھر ہمارے لیے، مسئلہ یہ ہے. اور حرام لقمہ جب آدمی کے پیٹ میں پڑتا ہے تو پھر عبادت قبول نہیں ہوتی، اس کی اثرات یہ مرتب ہونا شروع ہو جاتے ہیں کہ کوئی عبادت. حدیثوں میں ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک حرام کا لقمہ اگر کسی کے پیٹ میں پڑتا ہے تو اللہ تبارک و تعالیٰ 40 دن کے اعمال قبول نہیں فرماتے اس کے. نمازیں پڑھ رہا ہے وہ بھی قبول نہیں، روزے رکھ رہا ہے وہ بھی قبول نہیں، حج کر رہا ہے وہ بھی قبول نہیں، صدقات کر رہا ہے وہ بھی قبول نہیں. حرام کا اثر یہ ہے، کوئی عبادت ہماری قبول نہیں ہوتی اللہ تبارک و تعالیٰ کی بارگاہ میں. اور بعید اس کے اوپر یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کل جسد، کہ ہر وہ جسم کہ جس کا حلال سے جو ہے نا جس کو حرام غذا دی گئی ہو، حلال کی نہیں بلکہ حرام کی غذا دی گئی ہو، فنار و اولا بھی، تو جہنم کی آگ اس کی زیادہ مستحق ہے. یعنی ایسا جسم جو ہے وہ جنت میں نہیں جائے گا، ایسا جسم پہلے جہنم میں جائے گا، وہاں جانے کے بعد اس کے جسم کو پاک کیا جائے گا حرام سے، پھر اس کے بعد جو ہے اللہ تبارک و تعالیٰ جنت میں بھیجیں گے. جنت حرام جسم والوں کے لیے نہیں ہے، وہ تو پاکیزہ لوگوں کے لیے ہے. تو جب انسان کوئی چیز کھاتا ہے تو اس کا اثر بھی انسان پر مرتب ہوتا ہے.
इसीलिए यहाँ पर अगर आप देखेंगे बेहयाई ज़्यादा है यूरोपीय ममालिक के अंदर। तो उसका रीज़न क्या है? उसका रीज़न असल में यह है बुनियादी, सुअर खाने का मिजाज आम है यहाँ पर, खिंजीर खाने का मिजाज आम है। जानवरों में सबसे बदतर जानवर वो खिंजीर है और सबसे बेहया जानवर खिंजीर है, सबसे बेहया जानवर। एक तो सबसे नजीस है और दूसरा यह है कि सबसे जो है नापाक है और सबसे बेहया जानवर शुमार होता है वो। खाने का रिवाज आम है, उसकी हर चीज़ बनाई बनी बनाई बनाई जाती है, लोग खाते भी हैं, कबाब्स भी उसके बनते हैं, पिज़्ज़े भी उसके बनते हैं, बर्गर भी उसके बनते हैं, पता नहीं कितनी चीज़ें होती हैं। लगाने की चीज़ों में भी इस्तेमाल होता है, खाने की चीज़ों में इस्तेमाल होता है, हर चीज़ में इस्तेमाल होता है। और बहुत से लोगों को पता नहीं होता, बहुत से लोगों को पता नहीं होता, अपने अपने होते हैं, करीबी होते हैं, इस्तेमाल कर लिया बाद में पता चला। तो ज़ाहिर सी बात है कि लाइल्मी की वजह से पेट में चला जाए गुनाह नहीं है आदमी के लिए, लेकिन असर उसका मुरतब आपकी ज़िंदगी पर होगा। जहर आपने खा लिया तो ठीक है लाइल्मी की वजह से, लेकिन असर तो जब वो पेट में चला गया तो उसका मुरतब होने वाला है आपकी तबीयत पर, आपके अखलाक पर, आपके किरदार पर, आपकी तबीयत पर। भाई इंसान दुनियावी ज़िंदगी में जिसके साथ रहता है, जिसकी सोहबत अख्तियार करता है, तो उसका असर इंसान की ज़िंदगी पर मुरतब होता है। तो जो चीज़ इंसान के जिस्म का हिस्सा बन जाए, जुज़ बन जाए, उसका असर कैसे मुरतब नहीं होगा? नेक लोगों की सोहबत में बैठने से नेक बन जाता है आदमी, बुरे लोगों की सोहबत में बैठने से बुरा बन जाता है आदमी, उसके असरात कबूल करने लगता है। उसकी एक मिसाल देते हैं कि भाई जैसे कोई आदमी हो और अत्तार के पास जाकर बैठ जाए, खुशबू वाले के पास, एक इत्र भी ना लगाए, सुबह से शाम तक बैठने की वजह से जब शाम को घर आएगा तो कपड़ों में खुशबू बसी हुई होगी उसकी। तो जो चीज़ इंसानी जिस्म का हिस्सा बन गई हो, उसका असर इंसान के तबीयत पर, उसके किरदार पर, उसके अखलाक पर ना पड़े, ऐसा नहीं हो सकता। इसीलिए जानवरों को हराम करार दिया गया। उसके रीज़न हैं, 8 रीज़न हैं बुनियादी तौर पर किसी भी चीज़ के हराम होने के। ये एक बहस होती है कि भाई किस वजह से चीज़ हराम की गई है इस्लाम के अंदर। एक तो जो हराम की गई है वो नजासत की वजह से, शरीयत ने किसी भी चीज़ को इंसान के ऊपर हराम करार दिया नजीस होने की वजह से, गंदगी की वजह से। खिंजीर भी है तो उसके अंदर वो नजीसुल आइन भी है हमारे लिए, और भी उसके अंदर खराबियाँ हैं, लेकिन एक खराबी ये भी है। तो जो चीज़ नजीस होती है वो आदमी के लिए जायज़ नहीं है। फिर नजासत एक बुनियाद है किसी भी चीज़ के हराम होने के लिए। दूसरी चीज़ होती है किसी भी चीज़ यानी हराम होने के लिए, जो उलमा ने उसकी इल्लतें बयान फरमाई, वो है उसका नशावर होना। इस्लाम में नशावर चीज़ें मना कर दी गई। कुल्लु मुस्किरिन हराम, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हर नशावर चीज़ हराम है। अरे उसकी किस्में होती है, फिर उसकी तफसीलात अपनी जगह है, उसके अंदर इल्मी बहसें अलग होती हैं, क्या क्या अहकाम उसके हैं, कुछ माफ़ है या कुछ माफ़ नहीं है, अलल हुकुम अलल उमूम आप सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है या नहीं है। तो दूसरी चीज़ है किसी भी चीज़ का नशावर होना, नशे की वजह से इस्लाम ने हराम करार दिया है। और तीसरी चीज़ है करामत, यानी किसी भी चीज़ का मोहतरम और मुकर्रम होना, मुअज़्ज़म होना। जैसे इंसान है, इंसान को यानी इंसानों के लिए आपको अफ्रीका में ऐसे इलाके मिलेंगे जहाँ इंसान इंसान को खाते हैं, इस्लाम में हराम है। तो आदमी का आदमी को खाना, इंसान का इंसान को खाना हराम है। तो उसकी वजह यह नहीं है कि इंसान नापाक है, नजीस है, फलाँ है फलाँ है, इंसान के एहतराम के ख़िलाफ़ है वो। इसीलिए इंसान को खाने के अलावा इंसान के अर्ज़ा को इस्तेमाल करने से शरीयत में मना किया गया। तो आप इंसान के बाल इस्तेमाल नहीं कर सकते। जैसे हम बाहर चले जाते हैं, ब्यूटी पार्लर चले गए हम, वहाँ जाकर जो है बहुत सी ऐसी चीज़ें यानी बाल होते हैं, ख़वातीन इस्तेमाल करती हैं, तो कुछ तो बाल वो होते हैं जो इधर उधर के दांतों से बने हुए होते हैं, और कुछ वो बाल होते हैं जो इंसान के बालों से बने हुए बाल होते हैं, जो चोटियाँ इस्तेमाल करती हैं ख़वातीन, वो जायज़ नहीं है आपके लिए इस्तेमाल करना। इंसान के नाखून आप इस्तेमाल नहीं कर सकते, उसका खून है, मजबूरी में उलमा इकराम ने उसकी गुंजाइश दी है आम हालात में। उसका जिगर है, उसकी गुंजाइश नहीं है हमारे लिए इस्तेमाल करने की। गुर्दे हैं, उसके इस्तेमाल करने की गुंजाइश नहीं है। दिल है, उसके इस्तेमाल की गुंजाइश नहीं है। लोग वसीयत कर जाते हैं मरने से पहले कि भाई मेरा दिल फुलां को दे दिया जाए, मेरी आंखें फुलां को दे दी जाए, मेरा दिल उनको दिया जाए, मेरे फेफड़े उनको दे दिए जाए, मेरे गुर्दे उनको दे दिए जाए, डोनेट कर देते हैं, हमारे लिए जायज़ नहीं है। इंसानी आज़ा का एहतराम ये है, शरीयत में तकद्दस ये है। आप लोग तो जो है यानी दुनिया तो बहुत कहती है इंसान के एहतराम के लिए, शरीयत ने कितनी नज़ाकतों को मलहूज़ रखा है उसका तसव्वुर नहीं कर सकते। इंसानी एहतराम के ये खिलाफ है। आप जिंदा रहते हुए किसी को चीर फाड़ करके उसका कोई उज्व ले रहे हैं और अपने ऊपर लगा लें, आप कहेंगे मेरी जान जा रही है, कैसे गुंजाइश होगी उसकी? जिंदगी में भी मरने के बाद भी شریعت کا حکم یہ ہے کہ آپ کسی انسان کی دوسری چیز استعمال نہیں کر سکتے الا یہ کہ شدید مجبوریاں ہو جائیں آدمی کو, عام حالات میں اس کی گنجائش نہیں. ماں کا دودھ ہے بچے کے لیے, مجبوری کی وجہ سے گنجائش ہے, ورنہ تو فی نفسہ وہ جائز نہیں ہے. عورت کا دودھ اگر استعمال کیا جائے, دواؤں میں ہوتا ہے, استعمال ہوتا ہے, طب کی کتابیں اگر آپ پڑھیں گے, ابھی جو ڈاکٹرز ہیں وہ لوگ جانتے ہیں کہ کن کن دواؤں میں اس کا استعمال ہوتا ہے نہیں ہوتا ہے, تو یہ استعمال کرنے کی گنجائش نہیں ہے ہمارے لیے. تو خیر جو اسباب ہیں ان میں سے ایک سبب ہے کسی بھی چیز کا مکرم محترم ہونا. شریعت نے چیزوں کو تو حرام قرار دیا ہے, ان کا ایک سبب یہ بھی ہے. ایک سبب ہے مذرت کا ہونا. خیر بات نکلی ہے تو اس لیے میں عرض کر رہا ہوں, یہ حرام ہونے کے جو اسباب علماء اکرام نے بیان فرمائے ہیں وہ یہ ہے کہ بھی کسی بھی چیز کا نقصان دہ ہونا آدمی کے لیے, نقصان دہ ہونے کی وجہ سے شریعت نے حرام قرار دی. جیسے مٹی ہے, مثال کے طور پر یہ جو مٹی ہوتی ہے, بعض عورتوں کو کھانے کی جو ہے نا خواہش ہوتی ہے کہ بھی سوندھی ہے, خوشبو اچھی آ رہی ہے, اس لیے استعمال کھا لیں گے ہم, اینٹیں کھا رہے ہیں, مٹی کھا رہے ہیں, یہ حرام ہے, یہ جائز نہیں ہے ہمارے لیے. کیوں؟ یہ انسانی جسم کے لیے نقصان دہ ہے. زہر کا کھانا, زہر نجس ہے اس وجہ سے نہیں, زہر میں نشہ ہوتا ہے اس وجہ سے نہیں, زہر نقصان دہ ہے انسانی طبیعت کے لیے, اس لیے جائز نہیں ہے. بہت سے لوگ سگریٹ کے عادی ہوتے ہیں, یہ ایک مسئلہ, اختلافی مسئلہ ہے کہ بھائی یہ پی سکتے نہیں پی سکتے, ایک بڑی بحث چلتی ہے. عرب علماء کے یہاں تو جائز نہیں ہے, بڑا سخت سخت انداز میں جو ہے نا اس کی حرمت کو بیان کرتے ہیں عرب علماء کہ بھی جائز نہیں ہے. اور بڑے بڑے بینرز پر اگر آپ دیکھیں گے کہیں بھی عرب میں چلے جائیں تو بڑے بڑے بینرز پر لکھا ہوا ہوتا ہے کہ بھائی یہ حرام ہے, اس کا استعمال صحیح نہیں ہے. ہمارے علماء کرام مکروہ قرار دیتے ہیں اس کو, اور بعض صورتوں میں تو یعنی ایک اعتبار سے بعض مواقع پر جا کر ایسا معلوم بھی ہوتا ہے کہ بھائی عرب علماء کی بات اس سلسلے میں صحیح ہے کہ جس طرح صحت کو وہ نقصان پہنچاتی ہے, انسان کے پھیپھڑوں کو متاثر کرتے ہیں, انسان کے معدے کو اور انسان کے اندرونی نظام کو متاثر کرتی ہے, تو وہ جائز ہی نہیں ہونا چاہیے. اور بڑے بڑے کینسر کے یعنی بیماریاں اس کی وجہ سے دیکھنے میں آتی ہیں, بڑے بڑے امراض جو ہے نا اس کی وجہ سے پیدا ہوتے ہیں. تو یہ اسباب ہیں, اس کے علاوہ اور بھی ہیں, جیسے مردار کا ہونا, جانور مردار ہو گیا. حرام ہونے کے اسباب میں سے ایک سبب یہ ہے کہ بھائی مردار جانور مر جائے, یہ سبب جو ہے نا جانوروں کے ساتھ خاص ہے. قرآن مجید میں اللہ نے فرمایا کہ انما حرم علیکم المیتۃ, مردہ تمہارے لیے حرام قرار دے دیا گیا. اس کے اسباب میں سے ایک سبب یہ ہے کہ جانوروں کا, جانور اگرچہ کہ حلال ہو لیکن غیر شرعی طریقے پر اس کو ذبح کیا جائے. متروک التسمیہ عامدن جس کو ہم کہتے ہیں کہ بھی جان بوجھ کر بسم اللہ جس پر چھوڑ دیا جائے وہ حرام ہے ہمارے لیے, جائز نہیں ہے. قرآن مجید میں اللہ نے فرمایا کہ فکلوا مما ذکر اسم اللہ علیہ, کہ جس پر اللہ کا نام لیا گیا وہ تم کو کھانا ہے. ولا تأكلوا مما لم يذكر اسم الله عليه, جس پر اللہ کا نام نہیں لیا گیا وہ تمہارے لیے کھانے کی گنجائش نہیں. تو یہ حرام ہونے کے اسباب ہیں, شریعت نے حرام قرار دی ہمارے لیے. تو اس کے اندر حکمتوں میں اگر آپ, اصل جو بات میں عرض کرنا چاہ رہا تھا وہ یہ تھی کہ بھائی اسلام نے جانوروں کو حرام, اچھا ایک وصف ہے درندگی کا ہونا, درندگی جو ہے نا جن جانور, یہ وصف بھی جانوروں سے متعلق ہے, درندگی کی وجہ سے حرام قرار دیا گیا. اور حکمت اس کی یہ ہے کہ بھئی جب درندوں کی چیزیں آپ استعمال کریں گے تو مزاج میں درندگی پیدا ہوگی, پھر آپ کی خود غرضی پیدا ہوگی, مفاد پرستی پیدا ہوگی, لڑنا جھگڑنا, یہ سب اوصاف ہمارے اندر پائے جائیں گے پھر. اور ایک وصف علماء اکرام نے لکھا ہے کہ کسی بھی چیز سے متعلق فطرت سلیمہ کا اس کے بارے میں گھن محسوس کرنا, یعنی طبعی طور پر اس بارے میں تنفر اور تکدر کا ہونا, دوری کا ہونا, یہ بھی اس کے اسباب میں سے ایک سبب ہے. تو میرا یہ مختلف تقریباً 8 یا 9 اسباب ہو گئے. بنیادی طور پر یہ اسباب ہیں کسی بھی چیز کے حرام ہونے کے جو اسلام نے حرام قرار دیے ہیں. اور اگر آپ ان چیزوں میں غور, اچھا جو چیزیں اسلام نے حلال قرار دی ہیں ان میں اگر آپ غور کریں گے تو ان اسباب میں سے کوئی سبب ان جانوروں میں نہیں پایا جاتا جو شریعت نے ہمارے لیے حلال کیا. مرغیوں کو آپ دیکھیں کہ کوئی وصف اس کے اندر نہیں پایا جاتا, بکریوں کو آپ دیکھیں کوئی وصف اس کے اندر نہیں پایا جاتا, گائے لے لیں آپ اس کے اندر ایسا کوئی وصف نہیں پایا جاتا. اسی طریقے پر جتنے پرندے ہیں, پرندوں کو اگر آپ لے لیں, بیٹ ہوتی ہے یعنی چھوٹی چڑیا ہوتی ہے, فاختے ہوتے ہیں, کبوتر ہوتے ہیں, مینا ہوتی ہے, یہ چیزیں سب مور ہے, یہ سب ہمارے لیے حلال ہے. ان میں یہ جو اوصاف میں نے ابھی ذکر کیے ہیں, جو علتیں میں نے ذکر کی ہیں, وہ نہیں پائی جاتی. تو بہرحال شریعت نے حلال کھانے کا حکم دیا اور اس سے متعلق تفصیلات بھی ذکر فرمائی, اور حرام چیزوں کا بھی شریعت نے جو ہے نا ذکر فرمایا اور ان سے متعلق اسباب بھی ذکر کیے گئے. فقہا نے اس سے متعلق اسباب کا استعمال فرمایا کہ بھائی یہ چیزیں حرام ہیں تو کیوں آئیں. اور اس کی حکمتوں میں یہ ہے کہ بھائی جب پیٹ میں کوئی چیز جاتی ہے تو وہ اپنے اثرات کو آدمی کے اندر چھوڑتی ضرور ہے. ظاہری اثرات بھی اس کے مرتب ہوتے ہیں, باطنی اثرات بھی اس کے مرتب ہوتے ہیں. تو اس لیے اس سوچ अगर उसमें गौर करेंगे तो आपको फिर पता चलता है इसका। हमारी असल में जिंदगी जो है इतनी गुनाहों वाली है, इतनी नाफरमानी वाली है, और इतनी जो है अल्लाह तबारक व तआला से दूरी वाली जिंदगी है कि इन चीजों के असरात हम महसूस नहीं करते। शाह अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह, शायद उन्हीं का वाकया है कि एक मरतबा दस्तरखान पर जो है वो मुर्गी लाएगी। बहुत बड़े बारे में आता है कि दिल्ली की जो सर्दी होती है, सख्त सर्दी, उस सर्दी की हालत में तहज्जुद के वक्त में हजरत जब जिक्र यानी उठते थे, तहज्जुद की नमाज अदा करते थे, अस्कार वगैरह किया करते थे, तो उस वक्त जो है ना अपने मुरीदीन से ये कहते थे कि भाई मेरे ऊपर ठंडा पानी जो घड़े में ठंडा किया जाता है रात भर खुला रखकर वो डाला जाए। हम लोग जब उस वक्त होते थे वहाँ पर दिल्ली वगैरह में पढ़ने के ज़माने में, तो हमारी हालत यह होती थी कि भाई जूते भी पहने हुए हैं, मोज़े भी पहने हुए हैं, शॉल भी ओढ़े हुए हैं, दस्ताने भी पहने हुए हैं, टोपी भी पहने हुए हैं, गर्म स्वेटर भी है साथ में, और सर्दी हो रही है, फिर सख्त सर्दी होती है, और वो उस वक्त जिक्र कर रहे हैं तहज्जुद में, और जिक्र से फारिग होने के बाद मुरीदीन से कहते हैं कि मेरी पीठ पर जो है ना पानी डाला जाए। तो मुरीदीन कतरा जाते थे कि भाई ये कैसे डालें, पानी का इस्तेमाल और उसका तसव्वुर जो है ना हमारे लिए बड़ा नुकसानदेह यानी महसूस होता है, तबीयत हमारी ऐसी महसूस करती है कि इस्तेमाल करेंगे तो हमारे जिस्म पर रोटे आ जाते हैं, और हजरत फरमाते हैं। तो एक दिन जो है ना उन लोगों ने तय किया कि चाहे हजरत कितना ही क्यों ना कह लें, आज हम पानी नहीं डालेंगे उनके जिस्म पर। लुंगी बांध कर बैठ जाते थे, मुरीदीन पीठ पर ठंडा पानी जो घड़े में रखा हुआ होता था वो डाला करते थे। तो एक दिन तय कर लिया कि नहीं डालेंगे, चुनांचे वक्त हो गया, तहज्जुद हो गई, जिक्र हो गया, उसके बाद बाहर आकर हजरत बैठ गए और पानी डालने के लिए जब कहा तो मुरीदीन ने कहा कि हजरत नहीं डालेंगे। थोड़ी देर के बाद देखा तो हजरत की पीठ शक हो गई, फट गई। मुरीदीन परेशान हो गए कि भाई ये क्या हुआ, तो हजरत कहने लगे कि जिक्र की जो गर्मी मेरे अंदर होती है उसकी वजह से जो पानी मैं इस ठंडक में डालने के लिए कहता हूँ वो मेरे लिए हद जरूरी है, नहीं डालेंगे तो मेरा जिस्म इस तरह फट जाएगा। फिर जिक्र की गर्मी भी इंसानी तबीयत में होती है, अल्लाह पाक के नाम की गर्मी होती है इंसान के अंदर, जिक्र कसरत से हो रहा है तो उसका भी असर हो रहा है। तो जो चीज़ जिस्म का हिस्सा बन जाए, जुज्व बन जाए, उसका असर ना हो कैसे हो सकता है। तो उनके बारे में हजरत फरमाते हैं, गालिबन उनके वाकयात में ये बात लिखी हुई है। तो दस्तरखान पर एक मरतबा मुर्गी लाई गई, मुर्गी रख दी गई, तो हजरत ने जो है ना कहा कि इस मुर्गी को ले जाओ। मुरीदीन ने कहा कि हजरत ये तो बिल्कुल हलाल है, आप इसको ले जाने के लिए कह रहे हैं। तो कहने लगे कि ये मुर्गी जो है ना ज़बह के आदाब और मुस्तहबात की रियायत के साथ ज़बह नहीं की गई, ज़बह के आदाब के साथ और ज़बह के मुस्तहबात के साथ, जानवर को ज़बह करते वक्त जो आदाब होते हैं, जो मुस्तहब चीज़ें होती हैं, जो शरीयत में पसंदीदा चीज़ें हैं, उनके साथ इसको ज़बह नहीं किया गया, मैं नहीं खाऊंगा। उनकी तबीयत ने उसको महसूस कर लिया। इसका अंदाज़ा लगाइए आप कि भाई एक चीज़ है हलाल होना और हलाल करते वक्त में, जानवर को ज़बह करते वक्त में उसके जो मुस्तहबात हैं उनका ख्याल रखना, ये भी कितना असरअंदाज होता है इंसानी तबीयत पर। जिनकी जो है ना दिल साफ होते हैं, जो अल्लाह वाले होते हैं, जो अल्लाह से ताल्लुक़ रखने वाले होते हैं, उनको उसका असर महसूस होता है कि भाई छोटी से छोटी चीज़ होती है लेकिन असर उनकी ज़िंदगी पर कैसे पड़ता है। कहने लगे कि ले जाओ इसको। हज़रत अल्लामा इब्राहिम बलियावी रहमतुल्लाह अलैह दारुल देवबंद के एक बड़े असातिज़ा में से आते हैं, उनके पास लोग जाते थे, तलबा जाते थे रात में ईशा के बाद उनके सर की मालिश करने के लिए, खिदमत करने के लिए। आज भी मामूल होता है, तलबा जाते हैं असातिज़ा की खिदमत करते हैं, पैर दबाते हैं, सर में तेल डालते हैं, रोज़ाना का मामूल होता है। हम भी अपने असातिज़ा के पास जाया करते थे। तो एक दिन तलबा ने महसूस किया, चंद दिन तो खिदमत कर ली, कि हजरत जो है ना बाज़ दिनों में बच्चों को तलबा को खिदमत करने से हटा देते थे कि भाई मेरी खिदमत मत करो, हाथ पैर दबा रहे तो कहते थे कि चले जाओ बस काफ़ी है। तो अब ये तशवीश हुई के बाद क्या है, अगर कभी तो जो है ना खिदमत करने का मौका दे रहे हैं, कभी खिदमत करने का मौका नहीं दे रहे हैं। तो हजरत कहने लगे कि भाई ये जो तलबा मेरे पास आते हैं, जिन दिनों में ये तलबा बेवजू आकर मेरे पैर दबाते हैं या सर दबाते हैं तो मेरी तबीयत चलती नहीं है, बेवजू आकर पैर दबाते हैं तो मेरी तबीयत चलती नहीं है, तो इसलिए मैं उनकी खिदमत देना नहीं चाहता उस मौके पर। बावजू होकर अगर पैर दबाते हैं, सर दबाते हैं, तेल डालते हैं तो कहते हैं कि उस वक्त तबीयत चलती है, तो मैं जो है ना उनको दबाने देता हूँ, फिर तेल डालने देता हूँ। असल में इस वाक़े से बताना मैं ये चाह रहा हूँ कि जो औलिया इकराम होते हैं, जिनके दिल पाकीज़ा साफ़ सुथरे होते हैं, एक एक मुस्तहब अम्र का जो है ना और एक एक नेकी का असर वाज़ेह तौर पर अपने क़ुलूब में वो महसूस करते हैं। हमारी अपनी ज़िंदगी ऐसी ज़िंदगी है, नाफ़रमानी वाली, गुनाहों वाली, मासियत वाली, एसियान वाली, हमको महसूस नहीं होता। हराम खा रहे हैं तो हलाल तो दूर की बात है, हराम भी खा लें तो कुछ भी असर नहीं पड़ता। आप दिल को जो है ना अपने बनाए पाकीज़ा, उसके बाद एक लुक्मा हराम का चला जाए तो उस वक्त आपको महसूस होगा। फिर अच्छा, सहाबा इकराम का भी मिजाज था, अमूमन हराम का लुक्मा पेट में चला गया तो طبیعت مقدر ہونے لگی, شبہ ہو گیا کہ بھئی یہ حلال کا نہیں ہوتا, نکال کر پھینک دیا. اولیاء اکرام کے بھی اس طرح کے واقعات ملتے ہیں. تو خلاصہ اصل میں جو کہنا چاہ رہا ہوں وہ یہ ہے کہ اس دین اسلام کے اندر جو احکام ہیں ان میں سے ایک اہم حکم ہے کہ پاکیزہ چیزوں کے کھانے کا آدمی اہتمام کرے, انسانی زندگی پر بڑے اثرات اس کے مرتب ہوتے ہیں. بری چیزیں آدمی کھاتا ہے تو اس کے وہ اثرات مرتب ہوں گے, اچھی چیزیں کھاتا ہے تو وہ اثرات مرتب ہوں گے. حضرت عبداللہ بن عباس رضی اللہ عنہما کے بارے میں آتا ہے, غالباً وہی ہیں, حضور پاک صلی اللہ علیہ وسلم بھی سامنے تشریف فرماتے اور اسی کے ساتھ ساتھ حضرت عبداللہ بن عمرو بن عاص بھی تھے. تو انہوں نے قرآن پاک کی یہی آیت تلاوت فرمائی جو یہاں پر ہے کہ یا ایھا الرسول کلوا من الطیبات واعملوا صالحا انی بما تعملون علیم, اے رسولو پاکیزہ چیزوں کو کھاؤ اور نیک اعمال کرو. یہ آیت پڑھی تو اس موقع پر حضرت عبداللہ بن عمرو بن عاص کھڑے ہو گئے, کہنے لگے کہ یا رسول اللہ میرے لیے دعا فرما دیجئے کہ میں مستجاب الدعوات بن جاؤں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مستجاب الدعوات اگر بننا ہے تو پھر حلال کھانے کا اہتمام کرو, حلال کھانے کا اہتمام کرو. ہم پریشان ہوتے ہیں زندگی بھر کے لیے, دعائیں قبول نہیں ہو رہی ہیں, پتہ نہیں کون سی چیز کس انداز میں جو ہے نا ہماری ایسی استعمال ہو رہی ہے جو اللہ تبارک و تعالیٰ کو ناپسند ہو. کیسے اعمال ہمارے قبول ہوں گے, کیسے دعائیں ہماری قبول ہوں گی, کیسے نیکیاں اللہ کی بارگاہ میں ہماری قبول ہوں گی. پھر اور حدیث میں یہ بات آپ صلی اللہ علیہ وسلم نے ارشاد بھی فرمائی کہ آدمی کا کھانا بھی حرام ہوتا ہے, مطعمہ حرام ومشربہ حرام وملبسہ حرام, کھانا بھی حرام ہے, پینا بھی حرام ہے, لباس بھی اس کا حرام ہے, وغذیہ بالحرام اور اس کو غذا دی جا رہی ہے حرام چیز کی, ومد یدیہ الی السماء اور اپنے ہاتھوں کو آسمان کی طرف اٹھائے ہوئے ہیں, ویقول اور یہ کہہ رہا ہے کہ یا رب اے میرے رب اے میرے رب, بڑا گندہ ہے, پریشان حال ہے, ضرورت مند ہے اور اللہ سے دعا بھی کر رہا ہے. اللہ پاک فرماتے ہیں, آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ فانا یستجاب لہ, کیسے اس کی دعا قبول کی جائے گی. اس کے جسم پر جب تک حرام کا اثر رہے گا, اس کے جسم کے اندر جب تک حرام کا اثر, اس سے پتا چلا کہ ظاہری طور پر بھی حرام اگر ہے اس کی زندگی میں اس کا بھی اثر مرتب ہوگا, باطنی طور پر اگر حرام اس کی زندگی میں اس کا اثر بھی مرتب ہوگا. دعائیں آدمی کے قبول نہیں ہوتی, اعمال قبول نہیں ہوتے, فرائض قبول نہیں ہوتے, نوافل قبول نہیں ہوتی. اس لیے یہ جو حکم ہے امام بخاری رحمۃ اللہ علیہ یہاں پر یہ جو باب قائم کر رہے ہیں اس سے اسی کی طرف اشارہ کر رہے ہیں کہ یا ایھا الرسول کلوا من الطیبات واعملوا صالحا انی بما تعملون علیم, اے رسولو پاکیزہ چیزوں کو کھاؤ, اللہ پاک کا ارشاد ہے, اور نیک اعمال کرو. علماء نے ان دونوں احکام کے اندر ایک نسبت بیان فرمائی ہے, پاکیزہ چیزوں کو کھاؤ اور نیک اعمال کرو, دونوں حکم اللہ پاک نے دیے ہیں, پاکیزہ چیزیں کھائی جائیں اور نیک اعمال کیے جائیں. فرمایا کہ دونوں کو ساتھ جوڑا ہے اللہ تبارک و تعالیٰ نے, اس سے اس جانب اشارہ ملتا ہے کہ رزق حلال اگر کھانے کا اہتمام ہوتا ہے تو نیک اعمال کی توفیق ملتی ہے آدمی کو, اور اس کے حلال کھانے کا اگر اہتمام نہیں ہے تو نیک اعمال کی توفیق بھی نہیں ملتی بندے کو. پھر اس کے اثرات میں سے نیکیوں کی توفیق جس کے حلال کی بنیاد پر اللہ تبارک و تعالیٰ عطا فرماتے ہیں. ایک آدمی مسلمان ہے جس کے حلال کا اہتمام کرتا ہے, مسجد کی طرف جا رہا ہے, پھر اس کے مسجد کی طرف اٹھ رہے ہیں, حلال رزق ہے جو اس کو لے جا رہا ہے, اس کی برکت ہے, اس کے اثرات ہیں. اور ایک آدمی وہ ہے کہ جو کما رہا ہے, کھا رہا ہے, سب کچھ کر رہا ہے, کھانا پینا کسی چیز کی طرف توجہ نہیں ہے, حلال حرام سب اس کی زندگی میں شامل ہے, پیر اس کے اٹھ رہے ہیں تو کدھر اٹھ رہے ہیں, کسی اور چیز کی طرف, کلب کی طرف اس کے پیر اٹھ رہے ہیں, زنا کی طرف اس کے پیر اٹھ رہے ہیں, ناچ گانے کی طرف اس کے پیر اٹھ رہے ہیں, حرام چیزوں کی طرف اس کے پیر اٹھ کر جا رہے ہیں, دنیاوی زندگی کی طرف اس کے پیر اٹھ کر جا رہے ہیں, کھانا یہ بھی کھا رہا ہے, کھانا وہ بھی کھا رہا ہے. تو اس لیے جب نیک چیزیں بندہ پاکیزہ چیزیں کھاتا ہے, صاف ستھری چیزیں کھاتا ہے اور صاف ستھرے طریقے پر کھاتا ہے تو پھر اس کے اثرات بھی انسان اپنی زندگی میں دیکھتا ہے. بلکہ علماء نے تو یہاں تک لکھا ہے کہ حلال چیزیں پاکیزہ چیزیں اگر کافر بھی کھاتا ہے تو اس کے اوپر وہ حلال اثرات مرتب ہوتے ہیں, اللہ تبارک و تعالیٰ مرتب فرماتے ہیں. اور اس کا اثر ایک یہ بھی لکھا ہے کہ ایسا کافر جو پاکیزہ چیزوں کے کھانے کا اہتمام کرتا ہے تو اس کے کفر میں شدت نہیں ہوتی. ایک بات یہ لکھی ہے کہ کافر ہوگا, شریر کافر نہیں ہوگا, شدت نہیں ہوگی, تعصب نہیں ہوگا, غلو نہیں ہوگا اس کے مزاج میں, اپنے مذہب کے بارے میں, اس کا جو اپنا مذہب ہوگا اس کے بارے میں شدت نہیں ہوگی, حلال کا اثر یہ ہوگا. تو بہرحال یہ ایک حکم ہے اس کے بارے میں ہم تعالیٰ شاہ فرماتے ہیں کہ باب قول اللہ تعالیٰ, امام بخاری اسی کی طرف اشارہ کرتے ہوئے فرماتے ہیں کہ باب قول اللہ تعالیٰ, اللہ تبارک و تعالیٰ کے قول کا یہ باب ہے. اللہ پاک کا قول کیا ہے؟ کلو من طیبات ما رزقناکم, کہ کھاؤ تم وہ پاکیزہ چیزیں جو ہم نے تم کو دی ہیں. اور بعض آیتوں میں حق تعالیٰ نے فرمایا کہ کلو من طیبات ما رزقناکم واشکروا للہ ان کنتم ایاہ تعبدون, پاکیزہ چیزیں کھاؤ اور اللہ کا شکر ادا کرو. علماء ان میں نسبت یہی بیان کرتے ہیں کہ رزق حلال کی برکت سے شکر کی توفیق نصیب ہوتی ہے, پھر اللہ کی طرف بندے کا میلان ہوتا ہے, پھر نیکیوں کی طرف بندے کا میلان ہوتا ہے, ہمارے صالحہ کی توفیق ہوتی ہے اس کی طرف میلان ہوتا ہے, اس لیے اس کا اہتمام کرنا چاہیے. تو ایک آیت مبارکہ یہ ہے. दूसरी यह है कि अनफिको में तैयबा दिमाग का सब तुम, पाकिदा चीज़ें खाने का अहतमाम करना चाहिए, पाकिदा चीज़ें खर्च करने का अहतमाम करना है, हराम चीज़ों को सदका करने की गुंजाइश नहीं है। इसीलिए कहते हैं कि भाई जो चीज़ सूद का माल होता है, सूद के तौर पर इंटरेस्ट का जो माल हमको बैंक में हमको मिला है या किसी तरीके पर हमको हासिल हुआ है, हुक्म यह है कि बगैर सवाब की नीयत के सदका कर दिया जाए उसको गरीबों को। सवाब की नीयत आदमी करता है तो गुनहगार होगा फिर उसमें, हराम माल में गुंजाइश लफा कबूल ही नहीं करते। इन्नल्लाह तय्यिबुन ला यक़बलु इल्ला तय्यिब, अल्लाह पाक तय्यिब हैं और पाकिजगी ही को पसंद फरमाते हैं, और जो पाकिजगी पाकिजा अमल नहीं होता, पाकिजा चीज़ नहीं होती, अल्लाह पाक कबूल भी नहीं फरमाते। और यहाँ एक चीज़ ये जहन में रखें कि एक होता है हलाल होना और एक होता है, यानी एक दर्जा होता है किसी विषय के बारे में हिल्लत वाला, और एक दर्जा उससे ऊपर वाला होता है जिसको तय्यिब कहते हैं। और बाद उलमा ने इनके दरमियान में फ़र्क ये लिखा है कि हलाल तो वो है कि जिसको शरीयत हलाल कह रही है, इसके बारे में मुफ्तियान इकराम फतवा देते हैं, उलमा इकराम फतवा देते हैं कि भाई ये हलाल है या हलाल है, ठीक है, कोई मसला नहीं है, आप इस्तेमाल कर सकते हैं, फतवे की रूह से जायज़ है। और तय्यिब वो होता है इसका दर्जा उससे ऊपर होता है कि जिसके बारे में खुद आदमी का नफ्स मुतमईन हो जाए कि ये चीज़ मैं इस्तेमाल कर सकता हूँ। तो अल्लाह पाक को ऐसी चीज़ पसंद है कि जिसमें तय्यिब वाला जो दर्जा होता है जिसके बारे में खुद आदमी भी उस चीज़ को पसंद करने लगे। बहुत सी चीज़ें ऐसी होती हैं कि भाई फतवे के रूप से हमारे लिए जायज़ नहीं होती, बहुत से अमाल ऐसे होते हैं कहते हैं मुफ्तियान इकराम के जायज़ इस्तेमाल कर लो, जैसे बहुत से मार्केट में नई चीज़ें आ गई, बहुत से मसाले आ गए, खाने पीने की चीज़ें आ गई, तो मुफ्तियान इकराम फरमाते हैं कि भाई फतवे के रूप से आपके लिए जायज़ है, आप उसका इस्तेमाल कर लें, कोई मसला नहीं, कोई हर्ज नहीं। लेकिन आदमी का दिल गवाही नहीं देता उसको, उसको खाने पर राजी नहीं होता, उसको कबूल करने पर राजी नहीं होता, तो वो तय्यिब का दर्जा होता है। तो ये तो उलमा ने तय्यिब के लफ्ज़ में जो है ना एक बात यह जिक्र फरमाई है कि हलाल होने के साथ साथ अगर तय्यिब हो तो वो बहुत ज़्यादा आला दर्जे की बात है, आदमी उसका एहतमाम करे। तो दूसरी आयत मुबारक जो इरशाद फरमाई वो ये है कि अनफिकू मिन तय्यिबाति मा कसबतुम, कि तुम वो पाकीज़ा चीज़ें खर्च करो जो तुमने कमाई है। इसमें अल्लाह तबारक व तआला ने हुक्म दिया है कि कमाना भी पाकीज़ा है, खर्च करना भी पाकीज़ा है। जो चीज़ पाकीज़ा नहीं है तो उसको खर्च करने का हुक्म नहीं है हमारे लिए, उसको सदका किया जाएगा बगैर सवाब की नीयत के सदका किया जाएगा। अगर कोई सवाब की नीयत से सदका करता है तो वो हमारे लिए हलाल नहीं है, फिर वो भी जायज़ नहीं है, वो गुनाह का बाइस है। और तीसरी आयत जो इमाम बुखारी ने जिक्र फरमाई वो ये है कि कुलू मिनत तय्यिबाति वअमलू सालिहा, अल्लाह पाक ने अम्बिया इकराम से खिताब करते हुए फरमाया कि ए लोगों, ए रसूलो, खाओ पाकीज़ा चीज़ें और नेक अमाल करो। कुलू मिनत तय्यिबाति या रसूल कुलू मिनत तय्यिबाति वअमलू सालिहा इन्नी बिमा तअमलूना बसीर, आगे अल्लाह पाक फरमाते हैं कि बेशक मैं देख रहा हूँ उन चीज़ों को जो तुम कर रहे हो, यानी पाकीज़ा चीज़ों के खाने में, पाकीज़ा चीज़ों के कमाने में अगर तुमसे कुछ गफलत हो रही है या तुम कुछ छुपाना चाहते हो या कुछ तुम लोगों से जो है ना छुपाना चाहते हो, अपने दिल में माफी रखना चाहते हो, तो मैं देख रहा हूँ आखिरत में जो है ना उसकी पकड़ करूँगा। फिर दुनिया में तो बच जाओगे लेकिन आखिरत में नहीं बचोगे। अल्लाह शान मुझे और आपको सही इनमें सही अमल की तौफीक नसीब फरमाएँ, इसके हलाल नसीब फरमाएँ, पाकीज़ा चीज़ें अल्लाह तबारक व तआला हम सबको अता फरमाएँ, अपनी ज़िंदगियों में उसका अहतमाम करने की तौफीक नसीब फरमाएँ। वाह।